بسم الله الرحمن الرحيم. الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، دیکھو مسائل شب برات چل رہے تھے، اس کے اندر کن باتوں سے بچنا ہے. ایک تو شعبان کے مہینے کی فضیلت آئی، شعبان کے مہینے میں 15ویں شب ہے، اس کی فضیلت آئی. پھر شب برات میں مطلب کن باتوں سے بچنا ضروری، کس کی دعا قبول ہوتی ہے. اس میں چند لوگ ایسے ہیں جن کی دعا قبول نہیں ہوتی، جن کی مغفرت نہیں ہوتی. اس میں سے ایک تو مشرک تھا، دوسرا کینہ رکھنے والا، تیسرا قطع رحمی کرنے والا، چوتھا ٹکنوں سے نیچے پاجامہ رکھنے والا، پانچواں کتے کو رکھنے والے، پھر چھٹا تصویر کو کھینچنے اور کھینچوانے والے، ساتواں علم نجوم یعنی جادو سیکھنے والے، جادو کرنے والے، جادو کرانے والے، یا پھر غیب کی باتیں کرنے والے، نواں شراب نوشی، شراب پینے والے. ابھی یہ بات چل رہی تھی. تو اسلام میں شراب اور ہر نشہ والی چیز کا استعمال حرام کیا ہے. قرآن حدیث میں اس کی حرمت بیان کی گئی ہے. انما الخمر والمیسر والانصاب رجس من الشیطان، بے شک شراب اور جوا اور بت اور پانسے سب گندے کام ہیں. میں حضرت ابن عباس رضی اللہ عنہ سے روایت ہے کہ حضور صلی اللہ علیہ وسلم نے فرمایا، کلو مسکرن حرام، یعنی تمام نشہ آور چیزیں حرام ہیں. حضرت عبداللہ بن عمر رضی اللہ عنہ روایت ہے کہ حضور صلی اللہ علیہ وسلم نے فرمایا کہ احسان جتلانے والا، والدین کی نافرمانی کرنے والا اور شراب پینے والا جنت میں داخل نہیں ہوگا. احسان جتلانے والا، اس میں ہم سب بہت مبتلا ہیں. آج ذرا سا کسی کے ساتھ کوئی بھلائی کا کام کرتے ہیں، پھر اس پر اپنا احسان جتلاتے ہیں، دیکھو میں نے تمہارے ساتھ یہ کیا وہ کیا، یا دوسروں کو کہتے ہیں کہ ہم نے اس کے ساتھ یہ کیا وہ کیا. اس کو احسان جتلانا کہتے ہیں. احسان مت جتلاؤ، احسان کر کے بھول جاؤ. احسان کر کے جتلا دیا تو پھر وہ اس کا اخلاص تو ختم ہو گیا. احسان کر کے بھول جاؤ، اس لیے کہتے ہیں نیکی کر کے بھول جاؤ. نیکی کر کے اگر نیکی کو یاد رکھا ہے تو پھر یہ نیکی کہیں نہ کہیں اظہار کر دوں گے تو وہ ریا میں داخل ہو جائے گی. اور اللہ کو اگر اظہار کرنا ہے تو وہ خود مخلوق میں ڈال دیں گے، اس سے ہمیں خاموش رہنا. اگر مخلوق ہماری تعریف کرے تو ہمیں خوش نہیں ہونا، اور مخلوق برائی کرے تو ہمیں غم نہیں کرنا. کیونکہ میرا اللہ کا معاملہ اگر ٹھیک ہے تو مخلوق کی تعریف سے ہماری عزت نہیں بڑھے گی، اور مخلوق کی برائی سے ہماری عزت نہیں گھٹے گی. کیونکہ ہمارا اگر اللہ سے تعلق صحیح ہے تو ہمارا ایک لیول ہے، تو مخلوق کی تعریف سے اس لیول سے آگے نہیں بڑھنے والے، اور مخلوق کی برائی سے اس سے نیچے نہیں آنے والے. اس لیے اس کو پھر تعریف سے نہ خوش ہونا ہے، برائی سے نہ غم کرنا ہے. تو یہ ہے احسان جتلانے والے، یہ بہت خطرناک بیماری. قدم قدم پر احسان جتلانا، میں نے تمہارے ساتھ یہ کیا، میں نے تمہارے ساتھ یہ کیا. کبھی کبھی کوئی نہیں بھی جتلاتا ہے تو صبر سے برداشت تو کر لیتے، لیکن کبھی مہینے میں، دو مہینے میں، تین مہینے میں، پھر ایک دن پھٹتا ہے تو پورے سال کا احسان جتلا دیتے ہیں. پورے سال کا احسان جتلا دیتے ہیں. ارے ہوتا ہے کہ نہیں ہوتا؟ شوہر بیوی پر احسان جتلا دیتا ہے اور بیوی شوہر پر احسان جتلا دیتی ہے، یہ تو عام طور پر ہوتا ہے، لیکن انسان عام دوستوں کے ساتھ میں بھی. تو احسان جتلانے والا، والدین کی نافرمانی کرنے والا، پھر شراب پینے والا جنت میں داخل نہیں ہوگا. ایک اور حدیث میں حضور صلی اللہ علیہ وسلم کا ارشاد مبارک ہے کہ تین آدمی اوپر جنت حرام ہے، تین آدمی اوپر جنت حرام ہے. اب بتاؤ یہ کون ہے؟ یہ مسلمان ہے نا، اس پر جنت حرام ہے. کہ ایک شراب پینے والا، और एक एहसान जतलाने वाला, वालिदैन की नाफरमानी करने वाला। तो देखो, हम समझते कि मुसलमान को तो जन्नत वाजिब होगी, हाँ, लेकिन कब, जब पूरे दीन पर चलेगा, तो ये सब दीन के खिलाफ है, ये सब गुनाह है, ये सब हराम काम है। अगर इससे हम नहीं बचे तो मुबारक रातों में भी हमारी मगफिरत नहीं होगी, फिर आम रातों में तो क्या होगी। और अगर इन गुनाहों से बच गए हैं हम, तो फिर मुबारक रात तो दूर है, आम रातों में भी हमारी मगफिरत हो जाएगी। मुबारक रातों में तो और ज्यादा दर्जात बुलंद होंगे, लेकिन आम रातों में भी मगफिरत हो जाएगी अगर इन गुनाहों से बचे हुए हैं। आज हमारा हाल क्या है कि हम ऐसी मुबारक रातों में थोड़ी बहुत इबादत ज्यादा करके अल्लाह पर एहसान जतला देते हैं, गुनाहों से बचने की कोई कोशिश नहीं करते। जो साल भर नमाज नहीं पढ़ेंगे, 15वीं शब को रात में जागकर उस दिन की नमाज भी पढ़ेंगे, फजर भी पढ़ेंगे, इबादत भी करेंगे, फिर पूरे साल गायब, तो ये सब धोखा है, ये सब रिवाजी काम है। ठीक है, तो ये सारा रिवाजी काम है। इसलिए याद रखे, गुनाहों से बचना ये जरूरी है, और गुनाहों से बच रहे हैं तो आम रातों में भी अल्लाह मगफिरत कर देगा, और गुनाहों से नहीं बच रहे हैं, जो गुनाह बताए, तो फिर रमजान की मुबारक रातें 27वीं शब में और लैलतुल कदर में भी और ईद की रात में भी उसकी फिर मगफिरत नहीं होगी। तो अल्लाह हम सब की हिफाजत फरमाए। इसलिए ध्यान रखे कि हमारी नजर हमारे गुनाहों पर हो, आज हमारी नजर हमारी नेकियों पर है कि मैंने ये किया कि नहीं किया, ये पढ़ा कि नहीं पढ़ा, वो किया कि नहीं किया, लेकिन ये नहीं देखते कि मैं इस गुनाह से बचा कि नहीं बचा, आज मैंने किसी पर एहसान जतलाया नहीं जतलाया, आज मैंने मेरे माँ बाप की फरमा बरदारी की या ना फरमानी की, आज मैंने क्या किया, ये देखो। और फिर ये 10वीं चीज है, गैब की बातें बताने वाले का हुक्म। दर हकीकत इल्म गैब अल्लाह ताला की जाती सिफत, याद रखो, इल्म गैब जो है वो अल्लाह ताला की जाती सिफत है, उसके सिवा किसी को इल्म गैब अपनी इस्तिलाही हकीकत के साथ नहीं है। इसलिए गैब की खबर बतलाना और दरियाफ्त करना किसी तरह भी दुरुस्त नहीं हो सकता, यहां तक के अंबिया भी गैब की बात नहीं बतलाते हैं, उनको अंबाउल गैब कहते हैं। एक गैब की हकीकत ये अल्लाह ही जानता है, और एक गैब की खबर अल्लाह नबियों को दे देते हैं, फिर नबी उस बात को बतलाते हैं, तो लोगों ने कह दिया कि नबी गैब की बात जानते हैं। बिल्कुल नहीं, नबी गैब की बात नहीं जानते, अल्लाह ने बतलाया है इसलिए उन्होंने उम्मत को बताया है। तो वो तो फिर वो गैब क्या हुआ जो बतलाया गया, गैब तो वो है जो कोई बतावे नहीं और फिर जाने, वो अल्लाह की जात है। इसलिए याद रखना, कोई इंसान गैब की बातें बता रहा है तो उसको ये नहीं समझना कि ओहो ये तो खुदा बन गया, बिल्कुल नहीं। क्यों? कि जो दज्जाल आएगा, और आज दज्जाली लोग भी जो फितने हैं उसमें भी गैब की खबरें आपको बहुत मिलेगी। अरे वाह, के देखो इन्होंने कैसी बातें बता दी थी, क्यों इतने साल पहले इन्होंने बात बताई थी और इतने साल के बाद बराबर ऐसा ही हुआ है, तो क्या समझते हैं कि हाँ ये लोग बड़े। अरे क्या बड़े, इनको 10 साल पहले या 50 साल पहले किसने बताया था? अरे वो अल्लाह ही ने बताया था, अल्लाह ही के, और वो इल्मे नजूम से उन्होंने चीजें ली थी, वो आज बता दिया तो क्या हो गया, ये इल्मे गैब नहीं जानते, ये मालूमात को पहले से ही बता रहे थे और आज उसका इजहार हुआ। तो इसलिए याद रखे कि गैब की बात कोई भी नहीं जानता, और दज्जाल गैब की बातें बताएगा, इसलिए लोग उसको खुदा मान लेंगे। वो कहेगा कि देखो मैं तुम्हारे माँ बाप जो मर चुके हैं, पर दादा और सबको जिंदा कर दूं, तो वो तो कहे कर दो, तो उसके साथ शयातिन की एक जमात होगी, तो वो सारे के सारे उसके बाप दादा की शक्ल इख्तियार कर लेंगे। उसे जो है मेरे बाप दादा सब आ गए, वाकई ये तो कोई बड़ा आदमी है, बल्कि बड़ा क्या, वो तो खुदा ही मान लेगा गया काम से। ये सब दजल है, धोखा है, याद रखे। आज सारी दुनिया धोखा दे रही है, धोखा दे रही है। ये अभी भी आजकल जो वायरस के नाम पर सब है, इसका धोखा भी खुलेगा। अभी तो सब लोग हकीकत जान रहे हैं, लेकिन धोखा खुलेगा। ये सारी दुनिया को बेवकूफ बनाने की बातें हो रही है, इसलिए उसे घबराना नहीं है, अपना काम करते रहो बस। तो हादिस में इसकी सख्त वही आई है, गैप की बात। फिर वालिदैन की नाफरमानी करने वाले का हुक्म। इंसान की तरबियत में चूंकि वालिदैन का दर्जा सब मखलूक से अव्वल है, इसलिए हर किस्म की नेकी और हुस्न सुलूक माँ बाप के साथ किया जाए, खुसूसन जबकि वालिदैन में से कोई एक या दोनों बूढ़े हो गए हो, तो इसी हालत में उनसे निहायत नरमी, शीरीनी, खुशखुल्की से के गुफ्तगू की जाए। जबान या हाथ पाव से उनकी शान में कोई बद तहजीबी और सख्ती का मुजाहरा न किया जाए। हाँ, और अगर ये बूढ़े माँ बाप, वो अगर बुढ़ापे की वजह से हमारे बारे में या कुछ गलत बात कहे, गलत तो क्या कहेंगे, लेकिन वो उनकी तबीयत के हिसाब से कोई ऐसी बातें कह दी जो हमें बुरी लगी, तो औलाद को चाहिए कि उसको पी जाए, उसको बुरा न लगाए और यूं सोचे कि मेरे माँ बाप है और ये जो बातें कही है ये इन्होंने जानबूझकर कभी नहीं कह सकते, ये इन्होंने कह दी है तो हम उसको बर्दाश्त कर ले और उसको बुरा न माने और उसका जवाब न दे। तो ऐसे शख्स की फिर मुबारक रात नहीं, आम रातों में भी दुआ कबूल हो जाएगी और उसकी मगफिरत होगी, उसके दर्जात बुलंद होंगे। तो याद रखे, माँ बाप एक नेमत है। उस बूढ़े माँ बाप की, खास करके जो माजूर हो गए हैं, जो अब बाहर चलना फिरना बंद हो गया है, ऐसे माँ बाप की खिदमत करना बहुत बड़े बड़े दर्जात तक हमें पहुंचा देता है। जो नवाफिल के जरिए से वहां नहीं पहुंच सकते, वो ऐसे माँ बाप की खिदमत क्यों, ऐसे माँ बाप की खिदमत करने में बहुत कड़वी कसीली सुननी पड़ती है, क्यों, वो जानबूझकर नहीं बोलते, वो अपनी बीमारी की वजह से बोल रहे, वो अपने उम्र की वजह से बोल रहे। जैसे बच्चा जब छोटा होता है तो कैसे कैसी बात करता है, कभी माँ बाप को मार देता है, कभी किसी को कोई चीज तोड़ देता है, तो माँ बाप ही समझते हैं बच्चा है। तो अब वो बूढ़ा भी हो जाता है तो वो बच्चे जैसी हरकतें होती हैं, यूं समझना चाहिए कि अब ये कमजोर हो गए हैं। हाँ, एक बात को 10 मरतबा कहना या कोई ऐसी चीजें करना, गुस्से हो जाना, तो अब हम क्यों, जिस तरीके से बच्चे पर हम गुस्से नहीं होते हैं, तो इसी तरह हम इन बूढ़े माँ बाप पर भी गुस्से नहीं होना है, बल्कि बहुत खुशी के साथ उनकी खिदमत करना है और यूं समझना है कि इसी में मेरे दर्जात तय हो रहे हैं, मेरा सुलूक तय हो रहा है, मुझे खुदा का ताल्लुक मिल रहा है और यही मेरे शेख भी है। तो वाकईतन उसको तो बगैर शेख के दर्जात मिल जाएंगे, बस यही समझ ले। तो इस बात का ध्यान रखे, उनसे निहायत नरमी से और अच्छे अखलाक से गुफ्तगू करे, जबान या हाथ पाव से उनकी शान में कोई बद तहजीब सख्ती का मुजाहरा न किया जाए, बल्कि उनके साबिका हुकूक को याद करके उनके लिए दुआए रहमत और मगफिरत की जाए, कि उनकी वो पिछली जिंदगी देखो कि उन्होंने हमारे, हमें पाल कर बड़ा किया, हमें पढ़ाया, हमारे लिए कितना थके है। आज अगर हमने उनके लिए कुछ भी नहीं किया, उन्होंने जो हमारे लिए किया है उसके मुकाबले में हम इस माँ बाप की जो भी खिदमत करें तो उसका कुछ भी बदल नहीं, तो क्या हमारे लिए फिर आसान हो जाएगा उनकी खिदमत करना, जब उनके एहसानात को सोचेंगे कि इनके कितने एहसानात। हम असल में पिछले एहसानात भूल जाते हैं और अभी मेरे पास माल आया है तो हम समझते मैं बड़ा हो गया, तो माँ बाप जरा कुछ बोलते तो उनको गुस्से हो जाते, आपको कुछ समझ नहीं, आप चुप रहो। नहीं नहीं, वो जो कहे वो सब बातों को सुनो और फिर उनको अच्छी तरीके से जवाब दिया जाए। इसलिए याद रखना, हाँ हाँ, ये जो कुछ भी माँ बाप की तुमने बर्दाश्त किया है, इसका अजर और उसका अजर तो आपको माँ बाप के चले जाने के बाद जो देगा अल्लाह, वो तुम खुद अपने आंखों से देखोगे, और मरने के बाद जो मिलेगा वो तो बहुत ही ज्यादा मिलेगा, दुनिया में भी अल्लाह देते। देखो वालिदैन अपने औलाद को इंतहाई मेहरबानी और शफकत से परवरिश करते हैं, वालिदैन अपनी औलाद की इंतहाई मेहरबानी और शफकत से परवरिश करते, उसका तकाजा है कि उन पर शफकत और मेहरबानी की जाए और हर तरह की उनकी दस्तगिरी और इमदाद की जाए, और फकत इस शफकत और खबरगिरी पर इक्तिफा न किया जाए बल्कि उनके लिए अल्लाह ताला से दुआए रहमत भी की जाए। वालिदैन से नेक बर्ताव करने के मुतालिक बकसरत अहादीस सहीहा मौजूद है जी, उनमें से चंद बातें, चंद हदीसें उसका सुन, क्योंकि इसकी बहुत हदीस आती है और इसमें इस मर्द यानी इस जमाने में बहुत कोताही हो रही है, बूढ़े माँ बाप को औलाद को समझती ही नहीं, हालांकि उस औलाद को अपनी आखिरत बनानी है। वल्ला हदीस में जो दिया है बहुत बड़ी नेमत दी है, वो अपनी आखिरत इस माँ बाप की खिदमत करके बना ले, चाहे बाप जिंदा हो चाहे माँ जिंदा हो या चाहे दोनों जिंदा हो, दुनिया बनेगी और आखिरत भी बन जाएगी। वो समझते हैं मेरी आखिरत में अपने पैसे और सदका और खैरात करने से, अरे नहीं, इस माँ बाप पर खर्च करने से और उनकी कड़वी कसील को बर्दाश्त करने से होगी। इमाम अहमद और मुस्लिम ने बरिवायत अबू हुरैरा रदियल्लाहु अन्हु बयान किया कि हुजूर अक्दस सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, जलील हो वो शख्स जिसने माँ बाप या दोनों में एक को पाया फिर जन्नत में दाखिल न हुआ, यानी उनकी खिदमत और फरमाबरदारी न की। और वो हदीस मशहूर है फजाइल रमजान के अंदर भी कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने आमीन कहा है कि नहीं, कि बर्बाद हो वो शख्स कि जिसने माँ बाप में से किसी एक को पाया और उन्होंने उनकी खिदमत करके अपनी मगफिरत न करवाई, उस पर अल्लाह के रसूल ने फरमाया आमीन। देखो तो ये बहुत बड़ी चीज है, इसलिए माँ बाप को मामूली न समझे, बहुत बड़ी नेमत है। लेकिन क्या करे, हमने इल्म सिखाई नहीं है, हम ऐसे लोगों के साथ बैठे ही नहीं है, हम ऐसों के साथ बैठे हैं जो हमें माँ बाप से नफरत दिलाने वाले हैं। ओल्ड हाउस में रख दो इनको, ये तुम्हें तंग कर रहे हैं और ये तुम्हें वैसा कर रहे हैं, हम ऐसों के साथ बैठे जो माँ बाप की, इसलिए इस पर ताकीद हदीस में बहुत आई, इसलिए मैं भी कर रहा हूं कि भाई हम अपने माँ बाप की खिदमत करके अल्लाह से अल्लाह की रजा हासिल कर ले जी, वो फजाइल रमजान में आ जाएगी वो हदीस, तीन बार आमीन कहा था तीन जगहों पर। एक सहाबी रज़ियल्लाहु अन्हु ने खिदमत गिरामी में हाजिर होकर अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में आकर अर्ज किया, या रसूल्ला, मैंने जिहाद का इरादा किया है, हुजूर की खिदमत में मशवरे के लिए हाजिर हुआ हूँ। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, क्या तेरी माँ है? सहाबी रज़ियल्लाहु अन्हु ने अर्ज किया, जी हाँ। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, उसकी खिदमत अपने ऊपर लाजिम कर ले और जन्नत उसके कदमों के पास है। देखा, जिहाद भी बहुत बड़ा अमल है, जब इजाजत मांगने आए तो अल्लाह के रसूल ने क्या फरमाया, माँ पे बाप है, कहा है माँ है, फरमाया इसकी खिदमत कर ले और जन्नत उनके कदमों के पास है। देखो, अरे जन्नत बड़े बड़े अमाल में ढूंढ रहे हैं, माँ बाप है तो समझो कि जन्नत घर में है। मैं बच्चों को पूछता हूँ जन्नत किधर है कभी कभी, तो बच्चे क्या कहते पता है, कि ऊपर है। मैंने कहा नहीं, जन्नत तुम्हारे घर में है, तो कहते कैसे जन्नत हमारे घर में, मैंने कहा हाँ हर एक के घर में जन्नत है। फिर पूछता हूँ तुम्हारे माँ बाप है, कहाँ है, तो हदीस उन्होंने हदीस पहले से सीख ली होती है जो सिलेबस में, अल जन्नतु तहता अकदामे उम्महातिहिम, तो बोले पढ़ो, हाँ, तो अब वो बच्चों को याद आ जाता, ओहो, तो बोले तुम्हारे माँ के कदमों के नीचे जन्नत है, तो तुम्हारे माँ बाप घर में है तो तुम्हारे घर में जन्नत है, और तुम कहते जन्नत ऊपर है। तो बच्चों को देखा दिमाग कैसा चेंज हो गया, एक तो इसको रटा दिया और रट लिया, तर्जुमा जान लिया, और एक सवाल करके उनके पूरे दिमाग को अब वो जिंदगी भर याद रहेगा कि ओ मेरे कदमों, मेरे घर में जन्नत। तो जन्नत बाहर नहीं है, जन्नत हमारे घर में है। अब वो और बात है कि हम अपनी जन्नत को खराब कर ले, हम अपनी जन्नत को खराब कर ले तो अब वो बदकिस्मत है कि जिसको घर में जन्नत दी गई थी और उस जन्नत को उसने हासिल नहीं किया है तो वो महरूम है। इसलिए याद रखे कि हर एक जिसके माँ बाप है वो समझे कि मेरे घर में जन्नत है, जन्नत। क्यों? कि जन्नत मुजाहदों पर मिलती है, तो उन बूढ़े माँ बाप की खिदमत करोगे तो जो मुजाहदा होगा उस मुजाहदों पर आपको वो हकीकी जन्नत मिलेगी। इसलिए ज्यादा आमाल की कोशिश न करें नवाफिल में, बल्कि ये है अगर माँ बाप की खिदमत करने के अंदर सिर्फ 5 वक्त की फर्ज नमाज होती है, सुन्नते होती है, कोई नफल पढ़ने का वक्त नहीं मिलता, कुरान पढ़ने का वक्त नहीं मिलता, जिक्र करने का वक्त नहीं मिलता, तालीम करने का वक्त नहीं मिलता, जमात में जाने का वक्त नहीं मिलता है, तो मैं कहूंगा उसके बावजूद भी सबसे बड़े दर्जात उसने तय कर लिए। हदीस में उसने दर्जा तय कर लिए। क्यों? कि ये इस वक्त में इस माँ बाप को खुश कर लेना खिदमत करके, ये तेरे पर वाजिब था और वो सारे नफल अमल थे, एक वाजिब को अदा कर दिया तो उस पर ज्यादा दर्जात मिलते हैं। बहुत से लोग सवाल भी करते मुझे, वो माँ बाप की खिदमत करने जाते तो मेरा ये मामूल छूट जाता है, मेरे से ये भी नहीं होता। मैंने कहा ओहो हो, तेरे को अगर माँ बाप की खिदमत करने में मिसाल के तौर पर कभी हॉस्पिटल ले जाना पड़ा, वहां लाइन लगानी पड़ी, डॉक्टर का इंतजार करना पड़ा, सुबह से गए थे शाम में आए, तो नमाज भी कहीं खुशू खुशू से नहीं, कहीं पढ़ लिया जल्दी जल्दी में हो गई है, तो मैंने कहा तुमने नमाज का एहतमाम कर लिया ना बस, और माँ बाप की चाहे कुछ भी ना पढ़ा हो फिर भी तुमने बहुत बड़ा काम कर लिया, उस पर अफसोस मत करो, उस पर अफसोस न करो, वरना वरना नफ्स क्या मारता है पता है, अरे अभी बीमार उनको हॉस्पिटल में कौन लेके जावे, अब मेरा तो इतना पढ़ने का बाकी है, मेरा तो ये छूट जाएगा, अब नफ्स दूसरी तरह उसको दीनी बातें लाकर, जिक्र अस्कार लाकर, और मेरी वो तालीम छूट जाएगी, और माँ बाप को बेचारे को हॉस्पिटल नहीं ले जा रहा है, और माँ बाप को घर में ही परेशान हाल है, अभी जाता हूं अभी ले जाता हूं, तो ऐसा नहीं करना चाहिए। अल्लाह ने माल दिया है तो उस माल के जरिए से माँ बाप को खुश कर दो, उनको जे चाहिए अपने पसंद की खाओ खाना खिलाओ और खिदमत कर लो, उनके साथ बैठकर बातें करो, तो ये तुम्हारे लिए बहुत बड़ी चीज है। अल्लाह अकबर। इसलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया रजाए इलाही, अल्लाह ताला की रजा वालिदैन की रजामंदी में, और अल्लाह ताला की नाराजगी वालिदैन की नाराजगी में है। बाज मर्तबा तुमने माँ बाप की खिदमत की लेकिन माँ बाप राजी नहीं हो रहे, वो फिर भी तुम्हें गुस्से बोल रहा है, अरे तेरे को खिदमत करना नहीं आता, तुम तो ऐसे हो वैसे हो, और तुम खिदमत अभी तुम्हें तुम्हें फिर वो चीज में फिर बड़ी परेशानी होगी, अरे तो मेरे माँ बाप तो राजी नहीं हो रहे तो मुझे तो जन्नत मिलने वाली नहीं। याद रखो तुम्हारा काम है खिदमत करना, क्यों? कि खिदमत करने से रजा जरूरी है। अब माँ बाप राजी नहीं हो रहे हैं वो उनकी बीमारी की वजह से, हमें सोचना चाहिए कि हो सकता है उनकी खिदमत जैसे वो चाहते हैं मैं नहीं कर रहा हूं, तो फिर कोशिश करें कि मैं खिदमत का तरीका बदलूं, राजी करने की कोशिश करो, फिर भी वो तारीफ न करे और हमें बुरा ही बुराई करे तो उनको करने दो, उनकी तारीफ सुनने के इंतजार में मत रहो, लेकिन अल्लाह तुमसे राजी है ये बात याद रखना, उनकी बुराई से तुम्हें कोई नुकसान नहीं होने वाला, तुम्हारी खिदमत अल्लाह की रजा के खातिर की है तुम्हें उसका फायदा हो जाएगा। ये सारे सवाल जो आपको करना चाहिए थे मैं सवाल करके सब जवाब भी दे दिए। अच्छा ये तो वो गुनाह थे जिससे हमें बचना चाहिए, आम जिंदगी में भी पूरी जिंदगी में बचना जरूरी है, लेकिन शबे बरात और लैलतुल कदर के अंदर ऐसे लोगों की मगफिरत नहीं होती मुबारक रातों में भी, तो इसलिए हमें चाहिए कि पूरी जिंदगी में इन गुनाहों से खास करके बचना है। अब 15वीं शाबान को यानी शबे बरात में क्या इबादत करना, ये याद रखे اس میں ہے کوئی بڑی عبادت نہیں ہے، اللہ کے رسول صلی اللہ علیہ وسلم سے صرف تین چیزیں ہیں. ورنہ جو لوگ مسجد کو سجاتے ہیں اور پتہ نہیں چراغا کرتے ہیں، یہ سب کے سب مال ضائع کرنا ہے، اس میں کچھ بھی نہیں ہے. جی تو پھر بہت سارے لوگ کہتے ہیں جو غلط غلط عقیدے ہیں کہ بھائی شب برات کے دن میت کی روح گھر میں آتی ہے، اس کا کوئی ثبوت نہیں ہے. عورت کو قبرستان جانا نہیں ہے. وہاں تین ہی عمل اللہ کے رسول صلی اللہ علیہ وسلم نے بتائے. ایک عمل تو قبرستان جانے کا، وہ بھی ہمیشہ آپ نے نہیں کیا، آپ ایک مرتبہ گئے ہیں، ہمیشہ نہیں گئے ہیں، اس لیے نہ سمجھے کہ ہمیشہ جانا. اگر ہم کسی ایک رات میں، یعنی کبھی ایک سال میں کبھی چلے گئے، دوسرے سالوں میں نہیں گئے، تو بھی سنت آپ کی ادا ہو گئی، نہیں جا سکے، نہیں کوئی ضروری نہیں ہے. اور دوسرا جو سنت کام ہے وہ دوسرے دن روزہ رکھنا ہے، اور تیسرا سنت کام اس رات میں مغرب سے لے کر فجر تک، اس میں عام راتوں کے مقابلے میں کچھ عبادتیں زیادہ کر لینا ہے، بس. یعنی اس رات میں عبادت کرنا، یہ ہے سنت، قبرستان جانا اور دوسرا روزہ رکھنا، بس یہ تین کام ہے اور کچھ نہیں. باقی جتنے بھی آپ نے سوچ رکھے ہو وہ کوئی سنت نہیں ہے، وہ ادھر ادھر کے سب بتائی ہوئی باتیں ہیں. تو آپ کو بتا دیا، اس سے پہلے میں نے بتایا کہ اس کی فضیلتیں تو بہت ہے، لیکن اتنا ہی کافی ہے. ہاں، پھر دوسری بات ہے کہ اس رات میں کئی رسومات ہیں، تو وہ رسم ہمیں ادا نہیں کرنا. بہت سے لوگ تو سوچتے ہیں کہ اگر یہ رسم پوری نہ ہوئی تو ہمیں گویا کہ ہم نے شب برات منائی نہیں ہے. وہ تو رات ہی کیسے گئی، وہ تو کچھ فائدہ ہی نہیں ہوا، کیونکہ وہ لوگ عبادت کو اصل نہیں سمجھتے. اس رات میں اس رواج کو پورا کرنے کو کہتے کہ ہاں اب کام ہوا. اس رات میں ان کاموں کو پورا کرنے کو کہتے ہیں. تو اس میں کیا رسومات ہے؟ شب برات کا حلوہ ہوتا ہے، سمجھے؟ اور عید کے دن کی کیا ہوتی ہے؟ عید میں کیا ہے؟ عید کی سیویا. اور عاشور اور محرم کا کیا ہوتا ہے؟ کھچڑا اور شربت. محرم میں شربت پلاتے ہیں نا، وہ پیاسے تھے، تو محرم کا کھچڑا، شب برات کا حلوہ، عید کی سیویا، یہ سارا کا سارا جو ہے نا، یہ سب رسومات ہیں. اس لیے شب برات میں کوئی حلوہ نہیں بناوے. نہیں بنا سکتے، لیکن اس لیے سے نہ بناوے، اگر ان کا رواج پہلے سے آ رہا ہے تو اس رات میں بالکل نہ بناوے. آپ پہلے سے نہیں ہے تو کوئی حرج نہیں، پھر تو گناہ نہیں ہے، لیکن پہلے سے ہی بناتے آ رہے تھے تو آج اگر یہ بات کو سن لیا ہے تو اس 15ویں شعبان کو ہم اس رات حلوہ بالکل نہیں بنائیں گے. ایک دن پہلے بنا لو یا ایک دن بعد میں بنا لو، اس رات میں نہیں بنانا. بھائی جانا کوئی لازم نہیں ہے، رات میں جاؤ یا دن میں جاؤ، آپ صلی اللہ علیہ وسلم اس دن رات میں گئے ہیں. ورنہ قبرستان میں تو مردوں کو ویسے بھی ہر جمعرات کو جانا ہے، ہر جمعہ کو جانا چاہیے، اپنے ماں باپ اپنے رشتہ داروں کو فاتحہ پڑھنا چاہیے، لیکن اس میں سمجھ کر اہتمام سمجھ کر کے بہت بڑا عمل ہے نہیں. اگر آپ نے ایک مرتبہ کر لیا ہے تو ہو گیا، اہتمام کرنا ہر 15ویں شعبان کو برابر، رات میں نہیں تو دن میں بھی جانا اور اس کو بہت بڑی عبادت سمجھنا، یہ پھر اور غلط عقیدہ ہو گیا. اس لیے کبھی چھوڑ دے کبھی چلے گئے، بس اہتمام نہ کرے، ورنہ پھر وہ مشکل ہو جاتا ہے. اس لیے جا سکتے دن میں جاوے. شب برات کے اعمال مسنونہ تین ہی ہیں. پہلا، ایک 15ویں شام میں قبرستان جائے اور کسی اہتمام اور التزام کے بغیر، ایسا نہیں کہ پورا گروپ بنایا ہے بس چلو تم بھی چلے تم بھی چلو، نہیں، ہم خود جا کر آگے، ختم ہوگی بات. اور وہاں پہنچ کر مردوں کے لیے دعا اور استغفار کرے، صدقہ خیرات دے کر جائے، اس کا ثواب بخش دیا جائے، اور پھر اس کے بعد وہاں پر کچھ پڑھے جو سورہ فاتحہ وغیرہ. اور آج کل جتنی وہ رواجی طریقہ ہے وہ حدود شریعہ سے ہٹی ہوئی ہے، اس میں ہم نہ پڑھے. دوسرا کام سنت، اس رات میں بیدار رہ کر خدا کی عبادت کرے، نفل نمازیں پڑھے. اچھا عبادت کیا کرے؟ تو بہت سو کو کچھ پتا نہیں ہوتا ہے، تو وہ بھی آپ کو بتا دیتا ہوں کہ دیکھو، ایک تو یعنی صلاۃ و تسبیح پڑھے، पहले तो ईशा की नमाज जमात से पढ़ ले, औरतें अपने घरों में पढ़ ले, ईशा की सुन्नतें पढ़ लिया, उसके बाद अगर वो नमाज पढ़ने के बाद अगर आपको कुरान शरीफ पढ़ना है तो कम से कम कुरान शरीफ पढ़ ले, एक पारा पढ़ ले, या उस रात में सूरह तबारक लदी है, अलिफ लाम सजदा है, सूरह वाकया ही पढ़ ले जो कभी पढ़ते नहीं थे, उस रात में इतना पढ़ लो तो ये भी इबादत होगी। उसके अलावा फिर मुख्तलिफ इबादत करेंगे तो इंसान को करना आसान हो जाता है। फिर सलातु तस्बीह पढ़ ले, सलातु तस्बीह में आधा घंटा लगा दिया तो उसके बाद फिर कुछ तस्बीहात पढ़ ले कि जिसमें अस्तगफार है, अस्तगफिरुल्लाह को 200 मरतबा या 300 मरतबा पढ़ ले, अस्तगफिरुल्लाह रब्बी मिन कुल्ली दंबी व अतूबु इलैह, अस्तगफिरुल्लाह रब्बी मिन कुल्ली दंबी व अतूबु इलैह, तो ये 300 मरतबा पढ़ ले तो कसरत के अंदर दाखिल हो जाएंगे। उसके अलावा चौथा कलमा पढ़ ले, जिक्र करना है तो वो भी 100 मरतबा पढ़ ले, दुरू शरीफ 100 मरतबा पढ़ ले, और इस तरीके से जिक्र कर लिया। उसके अलावा हिजबुल आजम है इंग्लिश के अंदर तो वो पढ़ ले, अगर पूरी हिजबुल आजम पढ़ना चाहे तो पूरी पढ़ लो, बहुत अच्छा है, न तो एक मंजिल कम से कम पढ़ लो, उसमें आधा घंटा ध्यान के साथ, और खास करके उसके अरबिक नहीं बल्कि उसका इंग्लिश जो तर्जमा है उसको पढ़े, उसमें जो दुआ हमें टच हो रही है उस दुआ को दो दो तीन तीन मरतबा पढ़ ले, तो एक मंजिल पढ़ ले। तो अभी आप ये मुख्तलिफ इबादत करेंगे तो आपकी इबादत गोया 2-3 घंटा आप जाग लिया, और अब अगर नींद का तकाजा है तो सो जाए, और अगर नींद का तकाजा नहीं है तो फिर और कुरान शरीफ पढ़ ले, फिर अल्लाह ताला से मुस्तकिल दुआ मांगे, और जो मुराकबा वाले मुराकबा करे। तो ये है इबादतें, मैंने आपको बता दी कि क्या क्या इबादतें करना है, और इस इबादतों के लिए दूसरों को अपने घरों में जमा नहीं करना है, मर्दों को मस्जिद में नहीं करना है, बल्कि ये भी अपने घरों में अपने अपने कमरे में बैठकर दुआ करे। मस्जिद में सिर्फ फर्ज नमाजें होते वो पढ़कर आ जाए, और बाकी नवाफिल जो है वो सारी हमें घर पे पढ़नी है और इबादतें घर में करनी है। ये मस्जिदों में जो था वो रिवाज बन चुका था, वरना मस्जिदों में पढ़ने करने से कोई ज्यादा इबादत का सवाब मिलेगा ऐसा नहीं है, घर में ज्यादा सवाब मिलेगा। तो ठीक है, इबादतों में ये चंद, तो हिजबुल आजम हर एक के पास होगी, उसका एक मंजिल कोई भी पढ़ ले, अगर हिम्मत हो तो 2 मंजिल पढ़ ले, हिम्मत हो तो, क्योंकि दुआएं ही दुआएं है तो हम दुआएं तो मांगना ही है, तो 1 घंटे तक उसको पढ़ ले तो 1 घंटे का दुआ हो गई। फिर उसके बाद खुद भी अकेले अल्लाह की तरफ मुतवज्जे हुए, अपने पिछले गुनाहों को याद करे और सोचे कि अल्लाह मुझे माफ करे, यानी अल्लाह से बातें करे आधे घंटे घंटे तक, तो सलातु तस्बीह हो गई, हिजबुल आजम हो गई, और उसके अलावा जिक्र अस्कार हो गई, कुरान की तिलावत हो गई, तो ये सारी इबादतें हो गई तो आपके लिए काफी होगी। ठीक है इंशाल्लाह, तो ये कुछ बातें थी जो मसाइल शब बरात के ताल्लुक से आपके सामने जरूरी आ गई। ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह, हाथ उठा ले दुआ कर। اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم। ए अल्लाह हमारे गुनाहों को माफ़ फरमा, हमारी खताओं से दरगुजर फरमा, हमारी लगजिशों नादानियों कसूरों को माफ़ फरमा, हमारा सबसे बड़ा कसूर तेरे दीन के काम का न करना है, इस जुर्म अजीम को माफ़ फरमा। अल्लाह हम अच्छे नहीं हैं, हमें अच्छा बना दे, अल्लाह हम अच्छे नहीं हैं, हमें अच्छा बना दे, हमें अपने भले बंदों में शामिल फरमा दे। ए अल्लाह हमारी बुराइयों को नेकियों से बदल दे, ए अल्लाह हमारी बुराइयों को नेकियों से बदल दे, ए अल्लाह हमारी बुराइयों को नेकियों से बदल दे, हमारी बदअमली की वजह से हमारी पकड़ न फरमा, हमारे घरों को हर बुराई से पाक फरमा, हमारे घरों में अच्छाइयां दाखिल फरमा, हमारे घरों में नमाजों को जिंदा फरमा, कुरान पाक की तिलावत को जिंदा फरमा, तालीम के हलकों को जिंदा फरमा। या अल्लाह हम सब का बेड़ा पार फरमा, हम सबको जहन्नम से आजादी अता फरमा। या अल्लाह जो तेरे दीन की मदद करे, या अल्लाह उसकी तू मदद फरमा, या अल्लाह जो तेरे दीन की मदद करे तू उसकी मदद फरमा, या अल्लाह उसकी दीनी दुनियावी जरूरतें पूरी फरमा, या अल्लाह उसका दीन बना, उसकी दुनिया बना, उसकी कब्र बना, उसकी आकिबत बना, उसके नजात के फैसले फरमा, اس کی روزی روزگار میں برکت فرما، قرضوں کے بوجھ کو ہلکا فرما، یا اللہ جو پریشان حال ہے تو ان کی پریشانیوں کو دور فرما، یا اللہ جو بے روزگار ہے ان کو روزی عطا فرما، یا اللہ جو کتنے بے ٹھکانے ہیں یا اللہ ان کو ٹھکانہ عطا فرما، یا کتنے لوگ یا اللہ اس پریشانی کی وجہ سے اپنے گھروں میں جانے کے لیے نکل گئے ہیں، راستے میں ان کو کوئی ٹھکانہ نہیں ہے، یا اللہ تو ان کو ٹھکانہ عطا فرما، کتنے بھوکے ہیں یا اللہ ان کو روزی عطا فرما، ان کو کھانا عطا فرما، کتنے بھوک سے تڑپ کر بیچارے مر رہے ہیں، یا اللہ ان کی پریشانی کو دور فرما، یا اللہ کوئی دیکھنے والا نہیں ہے، آپ دیکھ رہے ہیں، اگرچہ انہوں نے تیری نافرمانی کی ہے، یا اللہ ان کو معاف فرما دے، یا اللہ ان کو معاف فرما دے اور ان کو ٹھکانہ عطا فرما، ان کے جائز حلال روزی کے دروازے کھول دے، یا اللہ ناجائز اور حرام مشکوک مال سے ان کی حفاظت فرما، ہم سب کی حفاظت فرما، یا اللہ بے اولاد کا اولاد عطا فرما، اولاد کے بگاڑ کو درست فرما، یا اللہ جن کے گھروں میں جوان بچے بچیاں بیٹھی ہوئی ان کے نکاح کے فیصلے فرما، اے اللہ تو ہم سے راضی ہو جا، اپنی رضا ہمیں نصیب فرما، اے اللہ تو ہم سے راضی ہو جا، اے اللہ وہ اعمال جس سے تو راضی ہوتا ہے ان اعمال کی ہمیں توفیق عطا فرما، اے اللہ پھر تو ہم سے راضی ہو جا، اے اللہ تو ہم سے راضی ہو جا، اپنی رضا ہمیں نصیب فرما، رات کی مناجات کی لذت عطا فرما، اپنے نام کی مٹھاس عطا فرما، اے اللہ اپنے سامنے جھکنے والا بنا، غیر کے سامنے جھکنے سے ہماری حفاظت فرما، غیر کے سامنے پیشانی ٹکنے سے ہماری حفاظت فرما، غیر کے سامنے ناک رگڑنے سے حفاظت فرما، اے اللہ اپنے سامنے پیشانی جھکنے والا بنا، پیشانی ٹکنے والا بنا، ناک رگڑنے والا بنا، اے اللہ غیر کے سامنے ہاتھوں کو پھیلانے سے ہماری اور ہماری اولاد کی پوری امت کی حفاظت فرما، اے اللہ قیامت کے دین اپنے عرش کے سائے میں ہمیں جگہ عطا فرما، اے اللہ حق کو غلبہ نصیب فرما، باطل کو پست فرما، اے اللہ حق کو غلبہ نصیب فرما، باطل کو پست فرما، اے اللہ حق کو غلبہ نصیب فرما، باطل کو پست فرما، حق پھیلانے والے کو غلبہ نصیب فرما، اے اللہ حق کو غلبہ نصیب فرما، حق پھیلانے کی جگہوں کی حفاظت فرما، حق پھیلانے والے یا اللہ ان علماء اور صلحاء کی حفاظت فرما، یا اللہ باطل کو پست فرما، باطل کی ہواؤں کے اکھڑنے کے فیصلے فرما، یا اللہ باطل کی ہواؤں کے اکھڑنے کے فیصلے فرما، یا اللہ باطل کی جڑوں کو کھوکھلا فرما، یا اللہ باطل کی جڑوں کو کھوکھلا فرما، باطل آواز کو بے اثر فرما، باطل آواز کو بے اثر فرما، یا اللہ باطل آواز کو بے اثر فرما، باطل عزائم کو خاک میں ملا دے، یا اللہ باطل ارادوں کو ملیہ میٹ فرما، باطل کو پاش پاش فرما، باطل میں کھانا جنگی کے دروازے کھول دے، باطل کے حالات کو تتر بتر فرما، باطل کو حالات کا شکار فرما، یا اللہ ان کی اسکیموں کو فیل فرما، یا اللہ ان کی اسکیموں کو فیل فرما، یا اللہ باطل کی ہر سازش جو دین کے خلاف ہو اس کو ناکام فرما، اور شریروں کے شر کو ان کے سروں پر الٹنے کے فیصلے فرما، یا اللہ شریروں کے شر کو ان کے سروں پر الٹنے کے فیصلے فرما، یا اللہ ان شریروں کے شر کو ان کے سروں پر الٹنے کے فیصلے فرما، یا اللہ عام انسانیت کے ساتھ، یا اللہ تمام انسانوں کے ساتھ رحم کا، کرم کا، فضل کا، عافیت کا معاملہ فرما، اے اللہ العام، اے اللہ تمام انسانیت کے ساتھ رحم کا، کرم کا، فضل کا، عافیت کا معاملہ فرما، اے اللہ ایمان کی ہواؤں کو چلانے کے فیصلے فرما، اے اللہ ایمان کی ہواؤں کے چلانے کے فیصلے فرما، امت کو دین کی سمجھ دے، اے اللہ امت کو دین کی سمجھ دے، امت کو دین کا شعور دے، امت کو دین کی سمجھ دے، امت کو دین کا شعور دے، امت کو دین کا داعی بنا، اے اللہ ان کو امت کو اپنے دین کے لیے اپنی جان اور مال کو قبول فرما، اے اللہ اسے دین کے لیے جان اور مال کو جھونکنے کی توفیق عطا فرما، اے اللہ ہمارے گناہوں کی وجہ سے، ہمارے اوپر خبیث ترین انسانوں کو ہمارے سروں پر مسلط نہ فرما. یا اللہ ہمارے گناہوں کی وجہ سے خبیث ترین انسانوں کو ہمارے سروں پر مسلط نہ فرما. ہمارے گناہوں کی وجہ سے خبیث ترین انسانوں کو ہمارے سروں پر مسلط نہ فرما. ظلم اور ناانصافی کو ختم فرما. عدل اور انصاف کی فضا کو قائم فرما. اے اللہ اے اللہ پوری دنیا میں دین کے پھیلنے کی غیبی شکلیں صورتیں پیدا فرما. اے اللہ حرمین شریفین کی حفاظت فرما. اے اللہ حرمین شریفین کی حفاظت فرما. ان سا منصب بادشاہوں کو یا اللہ حرمین شریفین کی حفاظت کے لیے یا اللہ منتخب فرما. یا اللہ جو مانگا وہ بھی عطا فرما, جو مانگنے سے رہ گیا وہ بھی عطا فرما. یا اللہ جو مانگنا چاہتے تھے نہیں مانگ سکے وہ بھی عطا فرما. یا اللہ جن لوگوں نے دعا کے لیے کہا لکھا متوقع رہے سب کی جائز حاجتوں کو پورا فرما. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم وصلى الله تعالى على خير خلقه محمد وعلى اله واصحابه اجمعين برحمتك يا ارحم الراحمين.